रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। काठमाण्डुदेखि धादिङ जोड्ने नागडुंगा सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपीटको विरोधमा स्वास्थ्यकर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डण्डेलो अझै नियन्त्रणमा आउन सकेन।
सजिलो छ है एट दि एप, अहिले नै डाउनलोड गरौ, 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नागडुंगा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल स्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको सात वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाण्ड उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। तीन महिनासम्म यो ट्रायल फेज हुन्छ र तीन महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारीमा रहेको छ। त्यसमा रोड युजरहरूबाट राम्रो बिहेभ भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बीचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई प्रति हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र धनीवासीको दमकलको टिमहरू समावेश हुन्छ। लागि कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने भन्ने सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि चरणबद्ध रूपमा चाहिँ हामीले खोल्छौँ।
परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षणपछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सवारी साधन अनुसार 60 रूपियाँदेखि 600 रूपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाण्डुको चन्द्रगिरी नगरपालिका एक दहचोक टोटी पाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीवेशी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढ़ी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थी।
गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृत भएको र राजपत्रमा उपलब्ध भइसकेको रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआईडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि चलन गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले त्यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रूपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 मा भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामी छानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामी छानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गैराती 2 समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको थियो। घटनामा परेर 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हड़ताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू मर्खामा परेका छन्। शनिबार वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोड़फोड़ गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। संघीय संसदको प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षीय अधिवेशनका रूपमा रहेको यस अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयक पास भइसकेको छ भने दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन, जसका कारण संसद सरकारी बिजनेस विहीन अवस्थामा छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको चालू अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि शुरू भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 वटा विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालय मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
प्रतिनिधिसभातिरका समितिहरूमा 7 विधेयकहरू विचाराधीन रहेको अवस्था छ। छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सभामा नै विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदले बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो। सरकारले एक आर्थिक वर्षभित्रमा के कति विधेयकहरू लिएर आउने हो भनेर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर 166 विधेयकहरू आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 2 संकल्प प्रस्ताव र 2 जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरूरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
राष्ट्रिय सभाको सभामा पनि र समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढ़िरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनुपर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 सेवा र 55 उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षायाममा बाढ़ी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षा बारे जानकारी लिनुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाई आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधाम स्थित रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाईमा जोड़ दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ्दै गएको बताउनुभयो। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धनका लागि विशेष योजना प्याकेज बनाएर प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिइएको छ। पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजना सहित प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिइएको हो। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट नाटा लुम्बिनीको आयोजनामा बुटोलमा आज सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवर्धनमा जोड़ दिनुभयो। अछामको कमल बजार मानसैन सड़क खण्ड अन्तर्गत आज दिउँसो कमल बजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कमल बजार नगरपालिका वड़ा नम्बर 5 की बेला भण्डारीको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। कमल बजार मानसैन सड़क खण्डमा अटो अनियन्त्रित भएर सड़कबाट 50 मिटर तल खसेर दुर्घटना भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरण्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढ़ाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न संकट व्यवस्थापन बैठक बोलाउनु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। अमेरिकाको सियाटल स्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय बाइट अफ सियाटल फूड फेस्टिभलमा गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई वर्षीय बालक सहित पाँचजना घाइते भएका छन्। शहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ, जो संसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51,527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3,248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानहरूले 5,58,00,000 रूपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढ़ीमा 17,50,000 रूपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकारी डाक्टर शर्माले बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.28 अंकले घटेको छ। यो कमी सँगै बजारको परिसूचक नेप्से सोमबार 2,701 अंकमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अंकले बढ़ेको थियो। सोमबार बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन शुक्रबार 4,67,00,000,000 कारोबार भएको शेयर बजारमा सोमबार 6,07,00,000,000 बराबरको कारोबार भएको छ। सोमबार बजारमा 35 कम्पनीहरूको मूल्य बढ्दा 235 कम्पनीहरूको घटेको छ भने 5 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। बाँके जिल्लामा कुल खेतीयोग्य क्षेत्रफल मध्ये 84% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्ममा 28,375 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। केही दिन यताको वर्षापछि रोपाईले तीव्रता पाएको भए पनि आकाशे पानीमा निर्भर केही क्षेत्रमा अझै रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिंचाई आयोजनाको कमान क्षेत्र तथा अन्य सिंचाई सुविधा पुगेका स्थानमा किसानले रोपाई सम्पन्न गरिसकेका छन् भने वर्षाको भर पर्नुपर्ने केही क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाई अझै हुन सकेको छैन।
अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डसको युट्रेस्टमा जारी खेलमा नामिबियाले नेपाल सामु 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई ओभरमा बिना विकेटको क्षतिमा 10 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले 20 ओभरमा 7 विकेटको क्षतिमा 211 रन जोड्यो। उसका लागि जन निकोलस फ्रायलिङ्कले शतकीय पारी खेले। 149 बल खेलेका उनले 3 चौका मात्रै प्रहार गर्दै 100 रनमा रन आउट हुन पुगे। यस्तै लौरेन स्टिन क्याम्पले 59 तथा मलान क्रुगरले 15 रन जोडे। बलिङतर्फ नेपालका करण केसी एक्लैले 5 विकेट लिए। सोमपाल खामीले 1 विकेटको सफलता हात पारे। थप खेल समाचार अजय बमबाट।
दक्षिण कोरियामा सम्पन्न 7 किम उन योङ कप जीवन अन्तर्राष्ट्रिय त्युकान्दो च्याम्पियनशीपमा नेपालले 1 रजत र 2 काँस्य पदक सहित कुल 3 पदक जितेको छ। महिला पुम्से विधामा सीता तामाङले रजत पदक जितिन्। 12 खेलाड़ी सहभागी प्रतिस्पर्धामा लगातार 4 चरणमा जित निकाल्दै फाइनल पुगेकी सीता उपाधि भिडन्तमा बुल्गेरियाकी खेलाड़ीसँग पराजित भइन्। त्यस्तै पुरूषतर्फ प्रेम लिम्बू र महिलातर्फ सुशीला राईले काँस्य पदक जित्दै नेपालको पदक संख्या 3 पुर्याए। विश्वका 20 राष्ट्रका खेलाड़ी सहभागी प्रतिष्ठित जीवन ऱ्याङ्किङ प्रतियोगितामा नेपाली खेलाड़ीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय ट्युकान्दोमा नेपालको बढ़दो प्रतिस्पर्धात्मक क्षमताको संकेत दिएको छ। इस्लामाबादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबा च्याम्पियनशीपमा नेपालले जितविहीन रहँदै लीग चरण टुंग्याएको छ। सोमबार लीगको अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग सोझो सेटमा पराजय बिहोर्यो। नेपाली टोली लियाकत व्यायामशालामा उज्बेकिस्तानसँग 24-26, 20-25, 22-25 सेटमा पराजित भयो। नेपालले यसअघि बंगलादेश काजगिस्तान र श्रीलंकासँग 3-2 हार बिहोरेको थियो। यसबीच नेपाललाई पाकिस्तानले 3-0 सेटमा हरायो। अब नेपालले मंगलबार 5 स्थानका लागि काजगिस्तानसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्ने सेटअप थियो। शीर्ष 4 हटाउन नसक्ने टोली 5 स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।
अब मौसम। आज राति देशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस। वर्षा 33.6 मिलीमिटर। पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस। वर्षा 68.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस। वर्षा फाटफुट। दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस। वर्षा 2.4 मिलीमिटर। प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।